सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस।
स्थलगत रेडियो बहस। नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको विशेष कार्यक्रम स्थलगत रेडियो बहसमा यहाँहरूलाई हार्दिक स्वागत छ। सहकर्मी रीता तिमेल सेनासँगै म मनुका कुँवर। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले सातै प्रदेशका विभिन्न पालिकामा पुगी स्थानीय विकास, निर्माण, कृषि, पर्यटन, सुशासन र समृद्धि लगायत जनजीविकाका सवालमा स्थलगत रेडियो बहस कार्यक्रम उत्पादन गरी हरेक शनिबार बिहान 10 बजेको समाचारपछि र बुधबार राति 9 बजेको समाचारपछि प्रसारण गर्दै आइरहेको छ। यो बहस नागरिक, जनप्रतिनिधि र सरोकारवाला बीच स्थानीय विकास र समृद्धिका लागि भए गरेका कार्यक्रमहरूको विविध विषयहरूमा के नागरिक मैत्री भइरहेका छन्, स्थानीय सरकारको प्रतिबद्धता र प्रयास नागरिक स्तरमा कसरी पुगिरहेको छ भन्नेमा केन्द्रित हुने गरेको छ। गत हप्ता हामीले मेलुङ गाउँपालिका, दोलखाको दक्षिणी भेगमा पर्ने मेलुङ गाउँपालिकामा गरिएको स्थलगत बहस प्रसारण गर्यौं भने आजको लागि हामी बागमती प्रदेशकै सुन्दर जिल्ला सिन्धुपाल्चोक आइपुगेका छौं अनि सिन्धुपाल्चोकको सदरमुकाम समेत रहेको नगरी चौतारा साँगा चोकगढी आइपुगेका छौं। यो कार्यक्रम वैशाख महिनाको तेस्रो हप्ता हामी रेकर्ड गर्दैछौ। यसको प्रसारण भने समय तालिका अनुसार रेडियो नेपालबाट सुन्न सकिनेछ। चौतारा साँगा चोकगढी नगरपालिकामा गर्न लागिएको स्थलगत बहसका लागि हाम्रा सिन्धुपाल्चोक जिल्लाका जिल्ला संवाददाता जीवन श्रेष्ठले संयोजन गरिदिनु भएको छ। आजको यो बहसमा उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक आभार व्यक्त गर्दै सुरुवात गर्दैछौ। चौतारा साँगा चोकगढी नगरपालिकामा आइरहँदा अहिले हामी नगरपालिकाको हलमा यो कार्यक्रम सञ्चालन गर्दैछौँ। नगरपालिका भन्ने बित्तिकै साविका 10 ओडाहरू मिलेर बनेको नगरपालिका, जुन अहिले 14 ओडाहरू रहेका छन्। ओडा नम्बर 1-14 स्याउलीदेखि डडुवासम्मका सेवाहरूका सवालमा रहेर आज हामी कुरा गर्दैछौँ। र यो खुला छलफल बहसमा हामीसँग नगर प्रमुख कृष्ण प्रसाद सापकोटा, त्यसै गरेर उपप्रमुख सीता थापा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, त्यसै गरेर हामीसँग वन वातावरण तथा विपद शाखा प्रमुख चिरञ्जीवी कटेल पनि हुनुहुन्छ। आजको यो बहसमा यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दै अब बहसको सुरुवात गर्दैछौँ। हामीले चौतारा साँगा चोकगढी नगरपालिका भन्यौँ हजुर सुरुवातमा, भने नगरको अवस्थितिको अलिकति जानकारी गराइदिनु हुन मैले नगर प्रमुख कृष्ण प्रसाद सापकोटा सरलाई आग्रह गरेँ।
यो नगरपालिका आफैमा सदरमुकाम सहितको नगरपालिका हो। यहाँको समग्र भूगोल र यहाँको जनसङ्ख्या र उत्पादन सम्बन्ध र यहाँको चेतना, ज्ञान क्षमता आफैमा अरू पालिकाहरूको नगरको तुलनामा अगाडि नै छ। र त्यसका साथसाथै तटीय क्षेत्रहरू नजिकै रहेका जमिनहरू उर्वर छन् र यहाँ कृषि पेसामै चाहिँ बढी आधारित छन्। र त्यसका साथसाथै यो पानी ढलो डाँडो, यहाँले भन्नुभयो जस्तै डडुवादेखि स्याउलेसम्मको भूभागमा, स्याउलेमा त पर्याप्त सिँचाइका लागि पनि खानेपानीका लागि पनि पानी छ, तर चौताराबाट उता लागेपछि चाहिँ 2-3 करिब 4 वडा चाहिँ सुखाग्रस्त क्षेत्रको रूपमा हामीले परिभाषित गरेका छौँ। पानीले धेरै कुरा निर्धारण गर्छ भन्ने लाग्छ। एकातिर शुद्ध पानी, सफा पानीको आवश्यकता हुन्छ जीवनलाई। दोस्रो कुरा चाहिँ जमिनबाट उत्पादन गरिने वस्तुहरू, खाद्यान्नहरू, तरकारीहरू, पशुपालनका लागि पनि पानी त्यत्तिकै महत्त्वपूर्ण र आवश्यक कुरा हो। तर पनि फेरि यहाँ होल्चे खानेपानीबाट र विभिन्न 4 जति लिफ्ट सिँचाइ आयोजनाहरू, खानेपानी आयोजनाहरू सञ्चालन गरेको हुनाले सापेक्षिक हिसाबले आवश्यकतालाई जिनतिन चलाएका छौँ। अहिलेसम्म त समाधान गरेकै छौँ। खानेपानी माथिल्लो बेल्टहरूमा चाहिँ अब सिँचाइको सुविधा चाहिँ त्यो रूपमा हामीले पुरा गर्न सकेका छैनौँ। यहाँ धार्मिक स्थलहरू, पुरातात्विक र चाहिँ त्यस्ता महत्त्वपूर्ण स्थलहरू छन्। माथिबाट आयो भने हर्लङ बर्लङ भन्ने छ, त्यसपछि चाहिँ गौरती भीमेश्वर जिल्लाकै प्रसिद्ध मन्दिर छ, नयाँ अघिल्लो कार्यकालमा निर्माण भएको बुद्ध पार्क स्तूपा पनि चाहिँ अलि भव्य नै छ, पछि फेरि चाहिँ हजार श्रेणी भनेर त्यसलाई पुरा गर्ने काम चाहिँ शहरी विकास मन्त्रालय अन्तर्गत भएको छ र त्यसका साथसाथै यता चाहिँ कृष्ण मन्दिर अत्यन्तै पुरातात्विक र चाहिँ अब त्यो जीर्ण थियो र त्यसलाई फेरि पुनर्निर्माण गर्ने काम भएको छ अत्यन्तै सुन्दर छ हाम्रो त्यो एउटा धरोहरै जस्तो मलाई लाग्छ गणेश मन्दिर त्यहीँ नजिकै छ लगायत भन्नुहोस् उता गइसकेपछि भुतछाँगा त्यसपछि रानी पोखरी जस्ता प्रसिद्ध पोखरीहरू र साँगाचोकमा चाहिँ साँगाचोक गढीले परिचित पुरानो त्यो गढी छ यी यस्ता चिजहरूले पनि यसलाई चाहिँ अब अलि सम्पदा पुरातात्विक क्षेत्रहरूमा पनि यो धनी छ र सुकुटे क्षेत्र चाहिँ अब एउटा पर्यटकीय गन्तव्यको स्थल बन्न पुगेको छ र त्यहाँ हामीले पर्यटकीय नगरको रूपमा क्षेत्रको रूपमा अघिल्लो वर्ष घोषणा गरेका थियौँ र त्यसले चाहिँ फेरि सुकुटे एउटा हकको रूपमा त विकास भएकै छ तर यी अहिले मैले नाम लिएका क्षेत्रहरू यो जिल्लाकै पनि दोलखासम्म पनि र त्यसका साथसाथै जुगल हिमालको पनि खुल्ला गरिएको छ र चाहिँ त्यहाँसम्म पनि त्यसलाई एउटा बेस क्याम्पको रूपमा लिने र समग्र जिल्लाको विकासका लागि पनि पर्यटन विकासका लागि पनि पूर्वाधार सहित चाहिँ अब समग्र पक्षमै विकास भएको छ हामीले लक्ष्य राखेका छौँ सापेक्षिक विकास छ तर त्यसलाई दुर्गतिमा चाहिँ अगाडि बढाउनु पर्ने हाम्रो आवश्यकता छ हामीले त्यही योजना र लक्ष्य अनुरूप अगाडि बढिराखेका छौँ मलाई लाग्छ हामीले यो नगरपालिकामा सबैभन्दा राम्रो कार्यक्रम चाहिँ स्वास्थ्यमा गरेका छौँ भन्ने लागेको छ त्यसका समग्र पक्षहरूमा त यहाँ सहभागीहरूले पनि र अरू सन्दर्भमा व्यापक त्यसको चर्चा आवश्यकता अनुसार गरौँला त्यसपछि हामीले कृषिमै जोड दिएका छौँ सिँचाइ र चाहिँ खानेपानी एक घर एक धाराको नाराकै रूपमा र त्यसपछि हामीले अर्को चाहिँ धेरै महत्त्वपूर्ण भनेको चाहिँ कृषिमा विभिन्न अनुदानहरू पकेट क्षेत्रहरू निर्माण गर्ने बाख्रा गोलमेडा आलु दुध मासुहरू र यी कुरामा चाहिँ हामीले सापेक्ष हिसाबले राम्रो गरेका छौँ सम्पन्न पूर्ण त भन्न सकिन्न दुध आलु गोलमेडा र त्यसका साथसाथै मासुमा हामी आत्मनिर्भर छौँ खाद्यान्नमा पनि हामी आत्मनिर्भर भइकन पनि चाहिँ बाहिर निर्यात गर्न सक्ने स्थितिमा छौँ र यसरी चाहिँ अब जीवनस्तर त विगतको तुलनामा माथि उठ्दै गएको छ भूकम्पले चाहिँ अति क्षतिग्रस्त नगर पनि हो सिङ्गो जिल्ला नै हो तर फेरि त्यसमा पनि यो नगर पनि स्वत प्रभावित हुने भयो यसले पनि भूकम्पको धेरै ठुलो पीडा जनजनको नै क्षति भयो बिहोऱ्यौँ तर फेरि पछि पुनर्निर्माणले फेरि नयाँपन दिएको छ यसरी हेर्दाखेरि चाहिँ यसको परिचय मैले छोटोमा र सारमा राख्दाखेरि चाहिँ कृषि पर्यटन र स्वास्थ्य र शिक्षामा मैले उल्लेख गर्न छुटेको चाहिँ शिक्षामा हामीले निशुल्क गरेका छौँ र सम्पूर्ण व्यवस्थापन नगरपालिकाले लिएको छ त्यसो भन्दै गर्दा एकाध विद्यालयहरूमा अहिले अलि निल भयो भन्ने कुरा चर्चामा छ अहिले तर पनि फेरि पछिल्लो
हजुर त्यो हामीले पनि सुनेका थियौँ यो विशेष आठ कक्षाको रिजल्ट चाहिँ दुईवटा सामुदायिक विद्यालयमा निल आयो भन्ने
यसका पछाडि चाहिँ कारण छ यसको होइन होइन यसका पछाडि कारण के छ भन्नुहुन्छ भने हामीले कडा गरेर एउटा विद्यालयको विद्यार्थीलाई अर्को विद्यालयमा लगेर परीक्षा लिने र त्यसलाई कडा परीक्षा लिने र त्यसपछि उनीहरूको चाहिँ कडा परीक्षाका बिचमा आएको चाहिँ नतिजालाई जस्ताको तस्तो हामीले प्रकाशित गऱ्यौँ त्यसरी हेर्दाखेरि चाहिँ के हुन्छ भने पछिल्लो मौका परीक्षा दिँदै गर्दा चाहिँ फेरि झन्डै 150 माथिले चाहिँ उनीहरूले उत्तीर्ण भए त्यसरी हेऱ्यो भने ती निल भएका विद्यालयबाट पनि प्रतिनिधित्व गर्छन् र उनीहरू पनि चाहिँ पास भए वातावरणीय मनोवैज्ञानिक के असर पनि हुनसक्छन् ती बालबालिकाहरूलाई त्यसो भएर पनि हुनसक्छ एउटा समग्र देशभरिकै शिक्षा र हाम्रो जिल्लाको पनि हेर्दा स्थिति त त्यस्तै हो जस्तो लाग्छ तर हामीले चाहिँ कहाँ समस्याहरू छन् त्यसको पहिचान होस् र त्यसलाई सुधार गर्नका लागि चाहिँ जहाँ रोग लागेको छ त्यसको उपचार गर्न सजिलो होस् भनेर हामीले सचेततापूर्वक होइन अलि कडा गरेर सचेततापूर्वक नै चाहिँ त्यो रिजल्ट पनि पहिला प्रकाशित गऱ्यौँ पछि फेरि उनीहरूले मौका परीक्षामा सुधार गरेर सबै विद्यालयहरू फेरि निलबाट पनि मुक्त भए र राम्रो अङ्क ल्याएर पास गरेका छन् यसरी हेर्दा शिक्षामा हामीले एउटा बालग्राम सञ्चालन गरेका छौँ जहाँ विद्यालय एकीकरण गऱ्यौँ शिक्षकहरू चाहिँ समायोजन गऱ्यौँ र जहाँ एकीकरण गर्दै गर्दा टाढा दूरी बाटो पैदल हिँडेर जानुपर्ने छ र उनीहरू त्यो कारणले चाहिँ शिक्षाबाट वञ्चित हुनु पर्यो भने हामीले आवासीय रूपमा चाहिँ बालग्राम नाम दिएर त्यहाँ चाहिँ लजिङ फुडिङ सहित चाहिँ होस्टल राखेर पढाउने व्यवस्था गरेका छौँ त्यसका साथसाथै फेरि चाहिँ बाउ वा आमा नभएका या लोपन्मुख विपन्न गरिब बालबालिकाहरूलाई पनि हामीले त्यहाँ राखेर करिब 50 जनाको हाराहारीमा छन् अहिले, त्यो क्राइटेरियाभित्र पर्नेहरूलाई चाहिँ राख्दै गरेका छौँ। अब वृद्धि हुँदै जान्छ र हामी 200-400 नै आवश्यक पऱ्यो भने पनि त्यस्तो नमुना योग्य चाहिँ विद्यालय सञ्चालन गर्ने लक्ष्य राखेका छौँ। र यसरी हामीले चाहिँ शिक्षामा, स्वास्थ्यमा, त्यसपछि कृषि र पर्यटनमा जोड दिएका छौँ। हामीले चाहेको जस्तो त अझै हुन सकेको छैन, यद्यपि हामीले जे जति लगानी गरेका छौँ र चाहिँ जति सेवाग्राहीहरू कम्तीमा आफूलाई त्यसमा चाहिँ समाहित गर्न तयार हुनुभएको छ र उनीहरूलाई अनुदानका रूपमा सबै चिजहरू, आधुनिक औजारहरू होइन, मल बिउहरू सबै क्षेत्रमा हामीले अनुदान दिएका छौँ। दुधमा अलि बढी राम्रो, आलुमा, गोलमेडामा यी आदि दिएका छौँ। र प्रदेश र चाहिँ सङ्घ सरकारले पनि पकेट क्षेत्रको रूपमा चाहिँ सञ्चालन गर्न आएका कार्यक्रमहरूलाई संयोजन गर्ने र साझेदारीका रूपमा पनि विभिन्न अरू सङ्घ संस्थाहरूलाई पनि समायोजन गरेर कफी नेपालकै एक नम्बरमा छ भन्ने छ, हामीले त्यसलाई चाहिँ परीक्षण गर्दाखेरि त्यस्तो कफी पनि चाहिँ हामीले प्रवर्धन गरिराखेका छौँ। व्यापक कफी पकेट क्षेत्रहरू पनि हामीले सञ्चालन गरेका छौँ। यति मोटामोटी सारमा भन्दाखेरि चाहिँ यो खालको परिचय यो नगरको म तपाईँहरूको बिचमा राख्न चाहन्छु।
प्रमुखज्यूले चाहिँ कृषि क्षेत्रमा पकेट क्षेत्र नै बनाएर थुप्रै किसिमका कामहरू अगाडि बढाइरहेका छौँ भनिरहँदा, यहाँ कृषिसँग आबद्ध कोही हुनुहुन्छ भने तपाईँहरूले कस्तो किसिमको कृषि व्यवसाय गरिराख्नु भएको छ अथवा कृषि उपजहरू उत्पादन गरिराख्नु भएको छ, तपाईँहरूमध्ये कसैले भनिदिनुहोस् न कस्तो कस्तो सेवा पाउनु भएको छ तपाईँहरूले कृषि क्षेत्रमा नै लागेर भनेर।
म निर्मला तिमल सिन्हा, चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर 11। हाम्रो चाहिँ यो चौतारा साँगाचोक गढी नगरपालिकाले कृषि क्षेत्रमा थुप्रै कामहरू गर्दै आइरहेको छ। कृषि क्षेत्रमा सर्वप्रथम त नगरपालिकाले माटो परीक्षण गरेर कुन ठाउँमा कस्तो खालको बाली लाग्छ भनेर काम गरिरहन्छ। त्यसमा चाहिँ त्यसपछि फलफुलका बिरुवा अनुदानमा, कृषिका बिउ बिजनहरू अनुदानमा, त्यस्ता कुराहरूले चाहिँ हाम्रो नगरपालिका पहिलो स्थान नै छ भन्न पनि हामी सक्छौँ। नगरपालिकाले काम गर्दै गर्दाखेरि चाहिँ सर्वप्रथम पशुपालनमा चाहिँ निकै सहयोग गर्दै आइरहेको छ। पशुपालन व्यवसायलाई चाहिँ राम्रो बनाउनको लागि ग्रामीण भेगका दिदीबहिनीहरूलाई अनुदानमा बाख्रा वितरण गर्ने, त्यस पछाडि त्यो बाख्रालाई चाहिँ नस्ल सुधारको लागि उन्नत जातका ब्रोकाहरू पनि त्यसै गरी अनुदानमा वितरण गर्ने, गोठ सुधारको कार्यक्रमहरू दिने, गोठ सुधार गर्दै गर्दा राँगा भैँसीहरू पनि वितरण गर्ने गरेर पशु व्यवसायलाई पनि प्रमोट गरिरहेको अवस्था छ। र कृषि क्षेत्रमा चाहिँ हाम्रो नगरपालिकाले विभिन्न किसिमका बिउबिजनहरू पनि वितरण गर्छ, अनुदानमै बिउबिजन वितरण गर्छ। त्यसपछि पशु व्यवसायलाई चाहिँ डाले घाँस, जै घाँस जस्तो घाँसका बिउहरू वितरण गरिसके पछाडि पशुबाट दुग्ध उत्पादनको लागि र मासु व्यवसायको लागि राम्रो भइरहेको र किसानहरूबाट पनि हामीलाई चाहिँ यो सहयोग चाहिँ उपलब्धिमूलक छ भन्ने कुराहरू आइरहेको अवस्था छ। त्यसै गरी मकैलाई पकेट क्षेत्र, विशेष गरी चाहिँ हाम्रो साँगाचोक गढी नगरपालिकामा मकै उत्पादन अलिक बढी हुने भएकाले मकै पकेट क्षेत्र बनाउनको लागि धेरै कामहरू गरिरहेको छ नगरपालिकाले। अब यो चाहिँ मल हुन्छ, मलको लागि चाहिँ रासायनिक मलको लागि पनि नगरपालिकाले सपोर्ट गरिरहेछ। मकै रोप्नको लागि चाहिँ विभिन्न किसिमका कृषि औजारहरू कृषकहरूलाई उपलब्ध गराएर सहजीकरण गरिरहेको अवस्था छ। त्यसमा हाते ट्र्याक्टर, त्यसबाट चाहिँ उत्पादन भएको मकै पिस्नको लागि चाहिँ डिक्स मिलहरू, अनि मकै चाहिँ हाम्रो यहाँ के समस्या छ भने फौजी किराले चाहिँ मकै गुबो आउने बित्तिकै फौजी किराले नष्ट गर्नुभएकोले त्यो फौजी किरा नियन्त्रणको लागि विषादीसहित अनुदानमा चाहिँ स्प्रेयरहरू प्रत्येक वर्ष वितरण गरिरहेको अवस्था छ। अलिकति भौगोलिक हिसाबले पहाडी क्षेत्र, हिमाली नै क्षेत्रभन्दा पनि फरक पर्दैन, हामीसँग हिम श्रृङ्खलाहरू छन्, हिमालहरू पनि छन्। त्यो कारणले गर्दाखेरि त्यो भूगोल अनुसारको बिउबिजन र भूगोल अनुसारको कृषि औजारहरू पनि वितरण गर्दै आइरहेको चाहिँ अवस्था छ। हामीले उत्पादन चाहिँ गर्छौँ, हामी गोलभेडा उत्पादन गर्छौँ, यहाँ गोलभेडा पनि थुप्रै उत्पादन हुन्छ, कागतीहरू उत्पादन हुन्छ होइन उहाँहरूले दिनुभएको बिउबाट, तर हाम्रो बजार चाहिँ अलिकति समस्या छ। बजारको कारणले हामी कतिपय फलेको गोलभेडाहरू चाहिँ फाल्न बाध्य छौँ, फालिरहेको अवस्था पनि छ बजार नभएर। आफूले किन्दाखेरि 150 रुपियाँ केजीमा किन्न पऱ्यो भने बेच्दाखेरि चाहिँ 150 रुपियाँ क्रेटमा बेच्नुपर्ने अवस्था पनि छ। हामीसँग. त्यही भएर हामीलाई बजारको व्यवस्थापनको लागि चाहिँ नगरपालिकाले अझै पनि पहल कदमी चलाओस् भन्ने अपेक्षा छ. अरू कार्यक्रमहरू चाहिँ नगरपालिकाको समग्र रूपमा हामी सकारात्मक छ र कृषिमुखी छ भन्न सक्छौँ.
हस्, धन्यवाद. उहाँले बजारको व्यवस्थापनको कुरा गर्नुभयो. अरू पनि कोही हुनुहुन्छ नगरपालिकाबाट कृषिको लागि सहयोग पाउनु भएको, कृषि पशुपालनका लागि कोही हुनुहुन्छ?
पाइरहेछ.
हजुरको नाम पनि भनिदिनुहोस्।
मेरो अबीर सिंह तामाङ.
कुन वडाबाट आउनुभयो अहिले?
म यो तल 4 नम्बरबाट.
के पाउनु भएको छ नगरपालिकाबाट?
नगरपालिकाबाट तपाईँको सब थोक पाइरहेछ. अब यो बाख्राहरू कृषि यो विपदको सब थोक पाइरहेछ.
बाख्राको लागि के पाउनु भयो?
बाख्रा लागि तपाईँ बाख्रा विदारण गरेछ एउटा समूह छ, त्यसबाट जोस भइरहेछ. धेरै बोल्न आउँदैन मलाई, होइन, अलिअलि जोस राम्रो भइरहेछ. तपाईँको राम्रो गर्नु भएको छ.
अहिले यही कार्यक्रम मार्फत नगरपालिकाले केही भन्न चाहनुहुन्छ?
अब राम्रै छ, गरिरहेछन्, होइन,
अझै केही गरिदियोस् भन्ने आश पनि छ कि?
गरोस्, गर्नु पनि भएको छ. अब अरू त गोठ सुधारहरू त्यो पनि भइरहेछ, सबै भइरहेछ. तपाईँको जोस राम्रै भइरहेछ. विपदको यो भत्केको बाटोहरू सबै राम्रो भइरहेछ अहिले.
हजुर हस्, धन्यवाद. हजुर हस्.
हजुर नमस्ते, मेरो नाम भुवनाथ चौलगाई, यसै चौतारा साँचो गढी वडा नम्बर 13. म चाहिँ एउटा सहकारी अभियन्ता नै हो र सहकारीमा प्रतिनिधित्व गरेर म किसानको बिचमा पुग्ने कार्यक्रमहरूलाई म पुग्ने प्रयास गरेर म जानी गरेको छु. त्यस्तै गरी यहाँ धेरै अहिले हाम्रा किसान अगाडि बोल्नुभएको निर्मला मिसले लगायत उहाँले किसानको बिचमा धेरै कुराहरू नगरपालिकाले गरेका कुराहरू प्रस्तुत गरिसक्नु भएको छ. धेरै कुराहरू गरेका छन् हाम्रो नगरपालिका. हामीले बुझेर हामीले हेरेर देखेका अनुसार हामीले कृषिमा धेरै कामहरू गर्दै गएका छौँ र नगरपालिकाले नि गरिरहेको अवस्था छ. अहिले यहाँ कृषिमा कृषि यान्त्रिकरणको कुराहरू आए, होइन, त्यो अहिले अहिलेका युग अनुसारले धेरै चाहिने चिजहरू आएका छन्. त्यस्तै गरी किसानहरूलाई चाहिँ उत्पादनमा कसरी जोड्ने, होइन, पशुपालनलाई कसरी अगाडि बढाउने, दुध उत्पादनमा कसरी अगाडि बढाउने र तरकारी खेतीलाई कसरी अगाडि बढाउने भन्ने जस्तो दृष्टिकोणमा चाहिँ धेरै कार्यक्रमहरू आएका छन् र ती कार्यक्रम गरेका नि छन् र ती कार्यक्रमहरूलाई चाहिँ हामीले किसानको बिचमा चाहिँ कसरी पुर्याएका छौँ भन्ने कुरामा चाहिँ हामीले अलिकति ध्यान दिनुपर्छ र कस्तो माध्यमबाट चाहिँ हामीले किसानको बिचमा पुर्याएका छौँ भनेर नगरपालिकाले नि यो कुरालाई सोच्नुपर्ने अवस्था देख्दछु म. किन भन्दाखेरि सबैभन्दा पहिला चाहिँ हामी कृषिमा आबद्ध भएका किसानका हकित बोल्ने किसानका किसानलाई जोडेर बनाएका सङ्गठन जस्तै किसान समूह, होइन, कृषि सहकारी, ती सहकारीको मातहतबाट गएका कार्यक्रमहरू के छन्, के भइरहेछन् भनेर पनि नगरपालिकाले त्यस्ता कार्यक्रमलाई चाहिँ हेरिदिने बाटो र अनुगमनको पाटोहरूलाई चाहिँ अलिकति दह्रो बनाउनु पर्छ कि जस्तो चाहिँ मैले महसुस गरेको छु. र त्यस्तै गरी हामी किसानकै बिचमा छौँ, सबैभन्दा पहिला चाहिँ हामीमा ठोकिन्छ. एउटा सानो एउटा मकैमा रोग लाग्यो भने पनि किसानले सबैभन्दा गुहार माग्ने भनेको किसानको एउटा सङ्गठन, होइन, किसान समूह र सहकारीमा ठोकिन्छ र ती सहकारीहरूलाई चाहिँ के छ, कसो छ, कसरी अगाडि बढिरहेको छौ भनेर पनि नगरपालिकाले हेर्ने बाटो बन्नुपर्छ भन्ने चाहिँ मैले महसुस गरेको छौँ. जस्तै गरी मैले अहिलेको निर्मला मिसले भनेको कुरालाई मैले दोहोऱ्याइन, ती सबै कार्यक्रमहरू भइरहेका छन् र त्यस्तै गरी किसानले उत्पादन गरेको चिजहरूलाई चाहिँ कसरी चाहिँ अब सुरक्षित राख्ने भन्ने दृष्टिकोणले नगरपालिकाले सोच्न मैले गम्भीर देखेको छु. हामीले उत्पादन गरेका छौँ, धेरै कुराहरू उत्पादन गरेको छौँ र हामीले ती कुरालाई संरक्षण गर्न सकिरहेका छैनौँ. ती कुरालाई संरक्षण गर्न चाहिँ नगरपालिकाले कस्तो रूपले हेर्नुपर्छ? अब चाहिँ विभिन्न शीत भण्डारको कुरा आएको छ हाम्रो यो यत्रो नगरपालिकामा. एउटा भर्खरै यो वार्ड नम्बर 4 चाहिँ एउटा शीत भण्डार बनिएको छ र भौगोलिक दृष्टिकोणले हाम्रो धेरै टाढा टाढा छन्, त्यहाँबाट हामीले त्यो ठाउँ पुर्याउन सक्ने अवस्था छैन र हामीले मिनी एउटा कोठामा राखेर एउटा सीमित वडालाई चाहिँ एउटा कोठामा मिनी शीत कोल्ड स्टोर बनाउन पनि अब नगरपालिकाले सोच्नुपर्छ कि भन्ने मैले महसुस गरेको छु. र त्यस्तै गरी हामीले मलको विषादीको, होइन, यी विभिन्न चिजहरू गर्दाखेरि हामीलाई चाहिँ सहकारीहरूलाई चाहिँ र कृषि समूहहरूलाई चाहिँ हामीलाई गोदाम घरको आवश्यक पर्छ, होइन, किसानको बिचमा जानुपर्छ र किसानहरूले ल्याएको र कुनै बेला चाहिँ आउँछ कुनै बेला आउँदैन त्यो अभाव भएको बेलालाई चाहिँ हामीले सञ्चित गर्नको लागि हामीले त्यस्ता स्थानहरू पनि निर्माण गर्न चाहिँ नगरपालिकाले सोच्नुपर्छ जस्तो चाहिँ मैले महसुस गरेको छ. ती कुरामा अलिकति ध्यान पुगेको छैन कि जस्तो पनि मैले महसुस गरेको छु. धेरै कुरा हामीले किसानको बिचमा जान्छौँ र किसानहरूलाई धेरै कुराहरू राख्दाखेरि त्यस्ता कुराहरूले हामीले अलिकति झेल्न र झेल्न भोगिरहेका छौँ र सहकारीले के काम गर्छ, सहकारीको के औचित्य छ, सहकारीको भवन किन चाहियो भन्ने जस्तो गम्भीर कुराहरू आइरहेको छ र ती कुराहरूलाई पनि हामीले किसानले कसरी गर्छन् र किसानले कसरी चाहिँ संरक्षण गरेर ती किसानहरू बिचमा कसरी पुर्याउँछन् भन्ने कुरालाई पनि जटिल रूपले हेर्न चाहिँ नगरपालिकाले मैले देखेको छु। त्यस्ता कुराहरू धेरै कुराहरू छन्, धेरै राम्रा कुराहरू गरिरहेको छ। ती राम्रा कुराहरूलाई पनि अब यथावत रूपले राखेर तिनीहरूलाई संरक्षण गरेर ती चिजहरूलाई चाहिँ किसान बिचमा चाहिँ लैजानको लागि चाहिँ पहल कदमी गर्नुपर्छ भन्ने चाहिँ मैले महसुस गरेको छु। र त्यस्तै गरी हामीले हाम्रै यही नगरपालिकाको 11 नम्बरमा साइलेन्स घर साइलेन्स बनाउने होइन बर्खाको घाँसहरूलाई सञ्चित गर्ने कार्यक्रमहरू पनि छ। त्यस्तै गरी हामीले चाहिँ 14 वडामा चाहिँ त्यस्ता कार्यक्रमहरू पनि कसरी अगाडि बढाउने भन्ने कुरामा पनि हामीले लाग्नुपर्छ जस्तो महसुस गरेको छौँ। र म अहिले 13 वडाबाट प्रतिनिधित्व छु, त्यसमा पनि हामीले 13 नम्बरमा पनि अहिले एउटा साइलेन्स चाहिँ स्थापना गर्ने भनेर हाम्रो सहकारी लगाइरहेको छ, हामीले सहकारी लगाइरहेको छ र त्यो सहकारीलाई पनि नगरपालिकाले केही सपोर्ट सहयोग गरोस् भनेर हामीले धेरै आग्रह गरेको छौँ र उहाँहरूले कतिको सुनाई गर्नुभएको छ र हामीले ती कुराहरूलाई त्यस्ता किसानको कार्यक्रमहरूलाई चाहिँ हामीले कृषि सहकारी कृषि समूहले नै अगाडि बढाउनेछौँ र हामी त्यस्ता कार्यक्रममा किसानकै बिचमा जान्छौँ भनेर सहकारीहरू पनि लगाइरहेको छ र सहकारीलाई हेर्ने दृष्टिकोण पनि नगरपालिकाले किसानको कार्यक्रम हो यो किसानलाई चाहिँ कृषि सहकारीहरू चाहिँ किसानमै जोडिएको छन् भन्ने दृष्टिकोणले पनि हेर्नेछ र को पनि छ भन्ने कुराहरू मैले राख्दै अब आगामी दिनमा हामीले अब साइलेन्स मिसिन त्यसमा 11 नम्बर छ भने हामी 13 नम्बरले पनि राख्न जमर्को गर्दैछौँ। हामी अन्तिम चरणमा पुगिसकेका छौँ र हामीलाई केही बाधा अडचनहरू छन्, हामी सहकारीको पैसा किसानको पैसा हामी खर्च गर्न सक्दैनौँ र त्यसमा पनि कसरी हामी ती कार्यक्रमहरूलाई अगाडि बढाउन सक्छौँ र ती कुराहरूलाई पनि नगरपालिकाले गम्भीर रूपले सोचोस् भन्ने मैले यो आजको यस अवसर यो सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट मैले यो व्यक्त गर्न पाउँदा म यो रेडियो नेपाललाई पनि विशेष धन्यवाद दिन चाहन्छु र हस्त नमस्ते।
उहाँहरूले उठाउनु भएको कुरामा विशेष गरेर यो बजारका कुरा शीत भण्डारणका कुरा पनि आएको छ, कृषि पशुपालनका कुराहरूमा केही दीर्घकालीन समाधान र केही कार्यक्रमहरू होस् भन्ने अपेक्षा छ, त्यो विषयमा पक्कै पनि हाम्रो नगर प्रमुखज्यूले सम्बोधन गर्नुहुनेछ विश्वास छ। हामीले देशमा ठुलो परिवर्तन देख्यौँ र त्यो परिवर्तनको एउटा प्रमुख मुद्दा भनेको प्रशासनिक सेवा सुधार थियो, सुशासन कायम होस् भन्ने थियो। त्यो अपेक्षाका लागि अहिले चरणबद्ध रूपमा विभिन्न प्रयासहरू पनि भइरहेका छन्। नगरभित्रको प्रशासनिक सेवाका सम्बन्धमा के कस्तो छ, विशेष गरेर नगरका सूचनाहरू जनताको गुनासो सुन्ने प्रणाली कस्तो छ, सूचनाहरूको प्रवाह कसरी हुन्छ, सेवामा के सुधार आएको छ, हामी प्रशासन प्रमुखज्यूबाट चाहिँ यो बुझ्न चाहन्छौँ।
स्थानीय तह नै 3 तहको सरकारहरूमध्ये यस्तो तह हो जुन सबैभन्दा बढी खुला छ। हाम्रा सूचनाहरूको लागि दिन पर्खिनु पर्दैन, टोल स्तर बस्ती स्तर छिर्दाखेरिदेखिका ती सूचनाहरू आम नागरिकसँग ती सूचनाहरू छन्, हामीसँग भएभन्दा बढी सूचना नागरिकहरूसँग छन्। हाम्रो बजेट तर्जुमादेखि बजेट निर्माणसम्म र बजेटको कार्यान्वयनको लागि उपभोक्ता निर्माणदेखि लिएर त्यसको कार्य सम्पन्न भएर मोनिटरिङ तहसम्म चाहिँ हाम्रा नागरिकहरू प्रत्यक्ष सचेत हुनुहुन्छ। यो कुनै तहको सरकारमा यो खालको सूचना हुन्न र सूचना निर्माणको यही थलो हो भने स्थानीय तह हो। त्यति मात्रै होइन, हामीले सार्वजनिक सुनवाईहरू गर्छौँ, हामीले हरेक सूचनाहरू वेबसाइटमा राख्छौँ, हाम्रा बहस अन्तर्क्रियाहरू हुन्छन्, विभिन्न किसिमका कार्यक्रम हुन्छन्, हाम्रा विभिन्न किसिमका चाहिँ कानुनी हिसाबले प्रकाशन गर्नुपर्ने चाहिँ फर्मेटहरू हुन्छन् जुन सूत्र प्रणालीमा हुन्छन् अनि प्रणालीमा चाहिँ हामीले पब्लिस गरिरहेका हुन्छौँ। र यति मात्रै होइन, पब्लिकको यदि सिधा सम्पर्क हटलाइनमा मोबाइलबाट 24 घन्टा हुन्छ भने त्यो स्थानीय तहमा हो। कति हामीले तत्काल त्यसको रेस्पोन्स गर्न नसकौँला, एन्सर दिन नसकौँला अथवा व्यस्तताले चाहिँ, तर त्यसले गर्दा चाहिँ सूचनाको तहमा हो भने चाहिँ सबैले सिक्नुपर्ने तह स्थानीय तह हो र त्यसमा पनि सबैभन्दा बढी हामीले चाहिँ सुशासनको लागि प्रत्याभूत गर्ने चाहिँ हामीले चाहिँ प्रयास गरेका छौँ यस नगरपालिकामा। त कसरी भन्नुहुन्छ होला भनेदेखि चाहिँ हाम्रो विशेष भनेको स्थानीय तहले भनेको चाहिँ र वस्तु खरिद यिनै कुरो हुन्। निर्माणका हरेक कुरोहरूको सम्बन्धमा अहिले हामीले चाहिँ वडादेखि लिएर चाहिँ नगरसम्मका हरेक योजनाहरूलाई एग्रिगेट गरेर टेन्डरको माध्यमबाट गएका छौँ, खुला प्रतिस्पर्धा गराइरहेका छौँ। हामीले चाहिँ वडका आयोजनाहरूलाई पनि हामीले मर्ज गरेका छौँ। गुणस्तर सुनिश्चितताको लागि टेक्निकली कतिपय प्रब्लम भएका कुराहरू सम्बन्धमा पनि हामी बजारसम्म पुगेर त्यसको टेक्निकल मेकानिकल सबै कुरोहरू हेरेर अध्ययन गरेर चाहिँ आफू विश्वस्त नहुन्जेलसम्म त्यो कुरोहरूलाई हामीले पब्लिस गरेका छैनौँ, किनभने नागरिकले पाएको गुणस्तर नै हाम्रो अन्तिम लक्ष्य हो, वस्तु वितरण मात्रै होइन। त्यसले मैले यहाँलाई के भन्न चाहेँ भने पहिलो कुरो त हामी खरिद प्रक्रियामै हामी विश्वस्त छौँ र पारदर्शिता सबैभन्दा बढी छ, म दावाका साथ भन्छु यतिको कसरी पनि गर्दैन। र अर्को कुरो निर्माणको कुरो भन्नुहुन्छ भने हामीले फिल्डमा गएर चाहिँ आफै मोनिटरिङ गरेका छौँ, हेरेका छौँ, हाम्रो टोलीले अनेक ढङ्गबाट चाहिँ नभए फोटो पनि बुझेका छौँ, फोटोदेखि लिएर चाहिँ यति मात्रै होइन, अझ जिम्मेवार बनाउनलाई जुन उपभोक्ता समिति हुन्छ, उपभोक्ता समितिले हामीसँग कबुलियतनामा गर्छ। कबुलियतनामा के गर्छ भने चाहिँ मैले जिम्मा लिएको यो योजनामा मैले कुनै पनि किसिमको त्रुटिपूर्ण अन्य कैफियत गरेको छैन, लुकाएको छैन, ढाँटेको छैन, सही सत्य छ। यदि त्यो कुनै पनि त्यसमा त्रुटि भएमा म 13 महिनासम्म यसको मेन्टेन सुधार गर्छु भने चाहिँ हाम्रा स्वयं प्रत्येक उपभोक्ता समितिले त्यो कमिटमेन्ट गर्नुहुन्छ। त्यति मात्रै होइन, त्यो कमिटमेन्ट पश्चात हाम्रो प्रत्येक प्राविधिकहरूले के भन्नुहुन्छ भनेदेखि चाहिँ त्यसको सुनिश्चितता उहाँहरूले पनि गर्नुहुन्छ। त्यसको अलावा भनेको वार्ड स्तरीय अनुगमन समिति छ, नगर स्तरीय अनुगमन समिति छ, त्यसको अलावा नगर प्रमुखज्यू लगायत हामी पनि अलग अलग फेरि विभिन्न ढङ्गले जान्छौँ। तर यो कस्तो भने सिकाइको कुरोमा भने कहिले पनि कोही कम्प्लिट हुन्न। यो सिकाइ र सिक्ने क्रमहरू, गुनासो आउने क्रमहरू, गुनासोलाई सम्बोधन गर्ने कुरोहरू, यो निरन्तर चलिरहने कुरो चाहिँ हो। अब नागरिकले चाहिँ चाहेको खोजेको सेवा त्यो गुणस्तरतामा हामीले पूर्ण दियौँ र हामी सन्तुष्ट भयौँ भन्दैनौँ। गुनासो पनि एक खालको पुँजी हो, किनभने त्यसलाई सुधारको लागि चाहिँ होइन, तर यो चाहिँ टु बी कन्टिन्यू प्रोसेस भइसकेकोले गर्दाखेरि यो दोहोरो भइरहन्छ होइन। तर हामी विश्वस्त छौँ हामीले दिएको सेवाको गुणस्तरप्रति, हामी आएको गुनासोप्रति। धन्यवाद।
नगरपालिकाले स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको, यो उमेर विशेषका, त्यसै गरेर महिलाहरूको लागि छुट्टै विभिन्न स्वास्थ्य सम्बन्धी सचेतनादेखि लिएर स्वास्थ्य सेवा अनुभूति गर्ने र सहयोग गर्ने, उपचारमा सहयोग गर्ने पनि कुरा सुनियौँ। स्वास्थ्य सेवाका निम्ति नगरपालिकाले गरेका कामहरू देख्नु नै भएको छ, यहाँहरूले सुनाइदिनुहोस् न, के छ, के गरेको छ?
सम्पूर्णमा नमस्कार, म भक्तबहादुर नेपाली, चौतारा साँचोगढी नगरपालिका वार्ड नम्बर 6, शारीरिक अपाङ्गता ग वर्गभित्र पर्छु र हाम्रो 6 नम्बर वडामा पिपल डाँडा अपाङ्गता समावेशी कृषक समूह भन्ने हामीले एउटा गठन गरेका छौँ। प्रत्येक महिनाको 29 गते हाम्रो त्यहाँ बैठक बस्थ्यो। हामी मासिक लेबी 100 रुपियाँ नै उठाएर जम्मा गर्ने गरेका थियौँ र अनि हामीले 2-3 पटक स्वास्थ्य चौकीमा गएर म्यामहरूलाई कुरो राख्यौँ र हाम्रो यो अपाङ्गता भएको व्यक्तिहरूको यो बैठकमा यहाँहरूले आएर स्वास्थ्य जाँच गर्ने एउटा शिविरको रूपमा अथवा घुम्ती क्लिनिकको रूपमा पनि केही सहयोग गरिदिनु पर्यो भनेर हामीले धेरै पटक आग्रह राख्यौँ। राखेपछि त्यो आग्रहलाई सुन्नाइ भएर हामी नगरपालिकासित अनुमति लिनुपर्छ, अङ्कल अनुमति माग्छौँ, अनुमति पायौँ भनेदेखि हामी सञ्चालन गरिदिन्छौँ भन्नुभएको थियो र अहिले स्वास्थ्य सम्बन्धी हाम्रो त्यहाँ प्रत्येक महिनाको 29 गते चेक जाँच हुन्छ अपाङ्गता भएको व्यक्तिहरूलाई। त्यहाँबाट पाउने सेवा सुविधा हामीले राम्रोसित पाएका छौँ। क वर्गका अशक्त व्यक्तिहरूलाई उहाँहरूले झिझो झर्को नमानिकन घरमा गएर पनि चेकअप गरिदिनु भएको छ र त्यहाँबाट पाउने औषधि उपचार हामीले त्यो सेवा चाहिँ राम्रो पाएका छौँ। नगरपालिकाबाट अथवा स्वास्थ्य चौकीबाट हाम्रो त्यो एउटा शिविर चाहिँ हाम्रो प्रत्येक महिनाको 29 गते मेरै घरको छतमा बसिन्छ। त्यो बस्ने सवाललाई चाहिँ नि एकदम राम्रो त्यो चाहिँ भएको छ। अनि नगरपालिकाप्रति चाहिँ एउटा गुनासो पनि यही उसँग राख्न चाहन्छु म। अनि यो क वर्ग र ख वर्गलाई एउटा बिमाको व्यवस्था राज्यबाट भयो अनि हाम्रो मेयर साहबबाट भनौँ नगरपालिकाबाट यो ग र घलाई पनि बिमा गर्ने भन्ने कुरोकानी आयो। त्यो सूचना आएपछि हामीले दुनियाँ फोटोसोटो खिचेर सबै थोक टाकटुक गरेर चाहिँ नि गरियो, कार्ड पनि पाइयो। अब मेरो त श्रीमती पनि मुटु रोगी हो, मेयर साहबले 1 लाखको सहयोगमा पनि हस्ताक्षर पेप्सीकोलामा मैले बाबुलाई पठाएर गरिदिनु भएको छ, त्यसमा पाइयो। तर एउटा अहिले असन्तुष्ट भनौँ, के कारणले यो अहिले यो चुनावले गर्दा हो कि किन हो, यो बिमाको चाहिँ नि कार्ड बन्यो, झोलामा कार्ड बोकेर हिँड्न पाइया छ, त्यो कार्डले चाहिँ नि उपचार गर्न पाइएन मेयर साहब, यसमा हजुरको ध्यान आकर्षित गराउन चाहन्छु। हामीले अहिलेसम्म समूह दर्ता गराइन्थेन, समूह दर्ता नगरी केही पाइँदैन नि भनेको थियो र अनि हाम्रो यो पिपल डाँडा अपाङ्गता समावेशी कृषक समूहले चाहिँ नि यो प्रविधि हस्तान्तरणमा माग राखेका थियौँ। त्यो ट्र्याक्टर लैजाउँला र जोतौँला भनेर 3 रोपनी बारी मकै नछरिकन मकै बिउ पनि लडेर राखेको थियो त्यो ट्र्याक्टर। त्यस्तो हामीले 4 ट्र्याक्टर भरेका छौँ, 2 स्प्रे भरेका छौँ। त्यो आइदिएदेखि त्यो अपाङ्गता भएको हाम्रो समूहले चाहिँ नि अब 3-4 तिरको टोललाई भनेर त्यहाँ एक एक किता जग्गा सबैले मकै नछरिरहेको थियो। मेरो साहबको ध्यान आकर्षण गराउन चाहन्छु। यसमा हामीले स्वास्थ्य सम्बन्धीमा चाहिँ नि त्यही हो शिविर अपाङ्गताको क्षेत्रमा स्वास्थ्य चौकीबाट म्यामहरू आएर प्रत्येक महिनाको आएर चाहिँ नि चेकअप गरिदिनु भएको छ, हिँड्न नसक्नेलाई घरमा गएर उपचार गरिदिनु भएको छ, त्यो धेरै खुसी छौँ। यो झोलामा यहीँ बोकेरै हिँडिरहेछु 5 जनाको पाउने भनेर
त्यो कार्ड मात्रै बोकेको छु, त्यसको उपभोग गर्न पाएको छैन। वर्षको 35 नतिरे बुढीलाई औषधि खुवाएर बचाउन सकिँदैन भनेर आउँछ कि भन्दा भन्दै फेरि 35 बुझाउनेमा पर्यो। अब अर्को माघ महिनाबाट चाहिँ त्यो पक्कै कार्ड लागू हुन्छ कि भन्ने आशा पनि बोकेर बिदा हुन्छु। हस्, धन्यवाद।
पाठेघरको परीक्षण गरेर अनि अपरेसनसम्मको पनि काम भइरहेको छ नगरपालिकाबाट भन्ने सुनि, अब दिदीबहिनीहरूबाटै यो विषयमा चाहिँ कुराकानी सुनौँ न।
हस्, धन्यवाद। यहाँ सम्पूर्णलाई मेरो सम्पूर्णलाई नमस्कार। मेरो नाम चौतारा साँचो गढी नगरपालिका वडा नम्बर 12 स्थित आधारभूत स्वास्थ्य चौकीमा चाहिँ हाम्रो लागि चाहिँ नाम मनमाया नेपाल, उहाँ नगरपालिकाबाट चाहिँ हामीलाई चाहिँ थेरापी लग्नु भएछ। हामीलाई चाहिँ धेरै राम्रो काम गर्नुभएको छ उहाँले। त्यसको साथसाथै हामीलाई चाहिँ भनौँ न बेल्टहरू, अब त्यो ढाडहरूमा बाँध्नको लागि बेल्ट पनि उपलब्ध गराइदिनु भएर, अनि अलि औषधिहरू पनि उपलब्ध गराइदिनु हुन्छ कि भन्ने आशा राखेको छु मैले चाहिँ। अनि हामी चाहिँ यहाँबाट थेरापीको लागि चाहिँ हामी कति बनेपा धायौँ, कति धुलीखेल गयौँ, एभरेस्टसम्म गयौँ। अहिले हाम्रो हप्तामा चाहिँ 3 जानुहुन्छ यहाँ र गएपछि हामीले धेरै सहज पाएका छौँ। कति व्यक्तिहरूलाई त भाडा तिरेर जाने अवस्था पनि थिएन होइन, त्यसको लागि चाहिँ हामी धेरै नै गर्व गर्छौँ हाम्रो आत्मैदेखि। भनौँ न नसक्ने मान्छेहरूलाई चाहिँ यत्रो अहिले अब भनौँ न धन भनेकै हाम्रो स्वास्थ्य रहेछ भने जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि त्यो भएको हुनाले चाहिँ नगरपालिकाले चाहिँ धेरै धेरै राम्रो काम गर्नुभएको छ। अनि मेरो अलिकति गुनासो चाहिँ त्यही हो, अलिकति औषधिहरू पनि उपलब्ध गराइदिनुहुन्छ र अनि त्यो बेल्टहरू पनि अब यो हातहरूमा बाँध्नेमा उपलब्ध गराइदिनुहुन्छ कि भन्ने आश चाहिँ मलाई लागिराखे।
म खेलकुमारी कार्की, चौतारा छाँगाचोक गढी नगरपालिका वार्ड नम्बर 1, म चाहिँ कार्यपालिका सदस्य। हामीले स्वास्थ्यको क्षेत्रमा धेरै राम्रा राम्रा कामहरू हाम्रो नगरपालिकाले गरेका छौँ। सर्वप्रथम त म यो रेडियो नेपाल मार्फत के भन्न चाहन्छु भने हाम्रो स्वास्थ्य बिमाको कार्यक्रम चाहिँ हाम्रो नगरपालिकाले अपाङ्गता भएका क ख ग घ चारैवटा क्याटेगोरीका व्यक्तिहरू अनि त्यस पछाडि 60 माथिका ज्येष्ठ नागरिक, विभिन्न घातक रोगहरू लागेका व्यक्तिहरूको लागि निशुल्क स्वास्थ्य बिमा गर्ने भनेर हामीले बजेट छुट्टै राख्दाखेरि हामीलाई सङ्घीय सरकारले चाहिँ एउटा परिपत्र गरेको छ। त्यो परिपत्रमा चाहिँ स्वास्थ्य बिमा चाहिँ गर्न नपाइने भनेर लेखिएको छ। रेडियो नेपाल मार्फत त्यहाँ पुगोस् भन्न चाहन्छु। र हामीले स्वास्थ्यको क्षेत्रमा धेरै राम्रा राम्रा कामहरू गरेका छौँ। सर्वप्रथम त हामीले मानसिक स्वास्थ्य अवस्था भएका व्यक्तिहरूको लागि हामीले यही हस्पिटलमा डाक्टर आउनुहुन्थ्यो, आएर जचाउनुहुन्छ र हाम्रो नगरपालिकाबाट प्रत्येक मानसिक रोगीहरूलाई चाहिँ औषधि वितरण भइरहेको छ। त्यसमा प्रत्येक वडाको 14 वडामा शिविरहरू राखेर पाठेघरको मुखको क्यान्सर जाँच गरेर उहाँहरूलाई चाहिँ खाने बस्ने व्यवस्थासहित भाडा शुद्ध तिरेर चाहिँ हामीले उहाँहरूको अपरेसनको लागि काम गरेका छौँ। महिला स्वास्थ्य स्वयंसेवकहरूलाई हाम्रो नगरपालिकाबाट सहयोग गरेर उहाँहरूले धेरै राम्रा कामहरू गर्नुभएको छ गाउँ टोल बस्तीमा। त्यसपछि हामीले स्वास्थ्यको क्षेत्रमा टोल टोल कुना कुनामा गएर चाहिँ ज्येष्ठ नागरिक क्लिनिकहरू राखेका छौँ। ज्येष्ठ नागरिकहरूको घर घरमा गएर प्रेसरहरू नाप्ने कामदेखि लिएर अपाङ्गता भएका व्यक्तिहरूको लागि यहाँ शिविर सञ्चालन गरेर बालबालिकाहरूलाई अपरेसन गर्नुपर्ने भयो अपरेसन गरेर उहाँहरूको उपचार पनि गरिराखेका छौँ। र हामीले सबै वडामा चाहिँ गाउँघर क्लिनिक, ज्येष्ठ नागरिक क्लिनिक चलाएर चाहिँ स्वास्थ्य सेवामा धेरै राम्रो कामहरू भइराखेको छ। यसमा अब हामीले त्यो स्वास्थ्य बिमाको क्षेत्रमा चाहिँ हामीले जुन बजेट विनियोजन गरेका छौँ त्यो बजेट चाहिँ हामीले पारदर्शी ढङ्गले उहाँहरूलाई दिन सकियो भने लगभग स्वास्थ्यको क्षेत्रमा हाम्रो नगरपालिकामा गुनासो हुने छैन। त्यसपछि हामीले महिला बालबालिका महिलाको क्षेत्रमा धेरै खालका राम्रा राम्रा तालिमहरू दिएका छौँ। हामीले नगरपालिकामा आइराख्दाखेरि हामी चाहिँ फरक खालको हो अथवा हामी महिला भएर पनि हाम्रो गुनासो सुनाइ हुँदैन भन्ने महसुस भएको छैन। हामीले हाम्रा गुनासाहरू खुलस्त ढङ्गले हामीले राख्न पाएका छौँ र प्रत्येक वडामा हामीले शिव विकासका तालिमहरू दिएका छौँ। धेरै जसो महिलाहरूले चाहिँ अहिले शिव सिकेर आय आर्जन आफैले चाहिँ पैसा लिएर बाहिर निस्किन सक्ने सम्म हुनुभएको छ। धेरै सिपहरू जस्तै हामीले ढक्की गमलाहरूदेखि लिएर कृषिकै क्षेत्रमा, पशुकै क्षेत्रमा, धेरै क्षेत्रमा हामीले महिला विशेष गरेर महिला मैत्री कार्यक्रमहरू लगेका छौँ भन्दै बिदा हुन्छु। हस्, धन्यवाद।
यसै क्रममा फेरि पनि सायद स्वास्थ्यको प्रसङ्ग जोड्नु खोज्नुभयो।
सबैलाई नमस्कार, मेरो नाम चाहिँ रविन्द्र श्रेष्ठ, म यहीँ चौताराको स्थायी बासिन्दा हुँ। सामाजिक क्षेत्रमा अलिकति क्रियाशील छु। मैले चाहिँ यो कृषि, पर्यटन, त्यस पछाडि स्वास्थ्य लगायतका हाम्रो चौतारा साँचो गढी नगरपालिकाको विषयमा कुरा गर्नुपर्दाखेरि अहिलेसम्म भए गरेका के चाहिँ गर्नुपर्छ भन्ने सवालमा केही कुराहरू राख्न गइरहेको छु। विगतमा चौतारा हाम्रो सिन्धुपाल्चोक जिल्लाको 79 गाविसको केन्द्र थियो र यो चाहिँ अहिले नयाँ संविधान लागू भइसके पछाडि यसले सदरमुकामको अवधारणा राखेको छैन। त्यसो हुँदाखेरि भन्नलाई चाहिँ यो सदरमुकाम भनेर भनिन्छ, तर सदरमुकाम खासै यहाँ काम छैन। किनभने अब अहिले नागरिकता बनाउने र पासपोर्ट बनाउने मात्र चाहिँ सदरमुकाममा हुने केन्द्रीकृत काम जुन छ त्यही मात्र हुन्छ। त्यसबाहेकका अफिसहरू यहाँ धेरै पातलो भइसक्यो र म चाहिँ विशेष गरेर चौतारा वडा नम्बर 5 प्रतिनिधित्व गर्ने हिसाबले मैले अलिकति कुरा राख्न चाहेको हो। अब यो कार्यकालमा चाहिँ हाम्रो अब 1 जति बाँकी छ, यो कार्यकालमा भएका उपलब्धि चाहिँ सकारात्मक उपलब्धिहरू, आगामी वर्षको चाहिँ अझै 1 बाँकी छ, त्यसमा गर्न सकिने केही कामहरूको बारेमा चाहिँ मैले भन्न चाहेको हुँ। सबैभन्दा पहिला मैले चाहिँ कुरा कृषि क्षेत्रको बारेमा चाहिँ अलिकति कुरा उठान गर्न चाहेँ। नगरपालिकाले कृषि क्षेत्रमा देखिने गरी धेरै काम गरेको हामी पाउँछौँ, जस्तो ट्र्याक्टर वितरण गर्नेदेखि लिएर औजार वितरण गर्नेदेखि लिएर बिउ बिजन वितरण गर्ने, मल वितरण गर्ने, यो धेरै सकारात्मक काम हो। र चाहिँ अब यसको नकारात्मक पाटो चाहिँ के हो भन्दा मान्छेलाई आवश्यकता नभए पनि ट्र्याक्टर लगिरहेछ अनि मल लगेर अरूलाई बेच्दैछ। यो चाहिँ आवश्यकताको पहिचान गरेर मात्र उनीहरूलाई दिनुपर्छ भन्ने मलाई लाग्छ। जस्तो अब तपाईँको अनुदानमा ट्र्याक्टर आउँदाखेरि जसलाई आवश्यकै छैन उसका ट्र्याक्टर थुप्रेर बसेको देख्छु म। र अर्को कुरा भनेको त्यो सामान ल्याइसके पछाडि त्यो सामानको भोलि बिग्रिँदाखेरि कसरी मर्मत गर्ने, त्यसलाई कसरी बनाउने भन्ने किसिमको पनि एउटा ग्यारेन्टी भयो भने सजिलो हुन्छ। नगरपालिकाले गरेको यो काममा चाहिँ अझ बढी राम्रो हुन्छ भन्ने लाग्छ। र म चाहिँ के सुझाव दिन्छु भने 14 वडामा प्रत्येक वडालाई एउटा कृषिको पकेट क्षेत्रै नै घोषणा गरेर अगाडि बढ्न सक्यो भने धेरै राम्रो हुन्छ। जस्तो म एउटा सामान्य एउटा उदाहरण दिन्छु, एउटा एनालाइसिस गरेको थिएँ मैले, त्यसमा चाहिँ के छ त भन्दा संसारमै लप्सी पाउने देश नेपाल हो। अनि लप्सी कहाँ बढी उत्पादन हुन्छ त भन्दा काभ्रे पलाञ्चोक र सिन्धुपाल्चोकमा हुन्छ। अनि यो लप्सीको फ्याक्ट्रीहरू कहाँ कहाँ छ त भन्दा एउटा साँगामा छ, भक्तपुरमा छ, काठमाडौँमा पनि छिटफुट ठाउँमा छ, त्यहाँ लप्सीको धेरै ठुलो डिमान्ड छ। उनीहरूको भनाइअनुसार हाम्रो सिन्धुपाल्चोकको लप्सी असाध्य राम्रो छ, त्यसमा पनि चौतारा साँचोगढी नगरपालिकाबाट जाने लप्सी धेरै राम्रो छ। अब हामीलाई त्यस पछाडि अब गर्नुपर्छ के त भन्दा यो लप्सीको पकेट क्षेत्र घोषणा गर्न सक्यो नि त हाम्रो चौतारा साँचोगढी नगरपालिकालाई। यहाँ चाहिँ कामै नलाग्ने सल्लाहका रुखहरूले जङ्गलहरू ढाकेको छ, यसले पर्यावरण बिगार्छ, पानीको स्रोत चाहिँ यसले सुकाउँछ, जङ्गललाई विस्थापित गरेर काम लाग्ने चिज त लप्सी नै लगाइदिँदाखेरि पनि त हुने रहेछ नि त। अब आगामी कार्यक्रममा चाहिँ मेयर साहबहरूले यो विषयमा सोध्नुहुन म अनुरोध गर्न चाहेँ। कृषिमा मैले खासै त्यति अरू बोल्नुपर्ने कुरा मैले देखेको छैन। अब स्वास्थ्यको कुरा गर्नुपर्दाखेरि अहिलेको कार्यकालमा सबैभन्दा राम्रो चाहिँ काम भएको भनेको स्वास्थ्य क्षेत्रमा हो। अब यो भूकम्प जाने बेलामा चाहिँ त्यो ताका चाहिँ धेरै मान्छेहरू यहाँ मानसिक हिसाबले पनि रोगी भएका थिए, शारीरिक रूपमा त रोगी हुने नै भयो, धेरै अपाङ्ग भए, धेरै मरे होइन। अब एकचोटि के भयो भने मसँग एकजना चाहिँ बिरामी काठमाडौँ जाँदै थियो, ऊ चाहिँ मृगौलाको रोगी रहेछ। त्यो बेला यता चाहिँ यो मृगौलाको डायलासिसको सेवा थिएन यहाँ, त्यो मृगौलाको डायलासिस भन्नेको धेरै नै चाहिँ खर्चिलो पनि हुने भएको भएर यहाँ चाहिँ नगरपालिकाले गरिदिए हुन्थ्यो यो काम भन्ने किसिमको उहाँले आग्रह राख्नुभएको थियो। अब अहिले मृगौलाको डायलिसिसको काम यहाँ हुन्छ, मुटुको पनि राम्रो सेवा यहाँ दिइरहेको छ, रगतलाई कलेक्सन गर्ने कामहरू पनि यहाँ भएको छ। समस्या चाहिँ के छ त भन्दा हस्पिटलले गरेको प्रगतिमा तपाईँले अहिले पनि हामीले विश्लेषण गर्ने हो भने यहाँबाट भक्त के यो धुलिखेल जाने र काठमाडौँ जाने बिरामीहरूको जुन चाप छ त्यो 90-95% घटेको छ। यो धेरै राम्रो काम हो यो नगरपालिकाले गरेको, यसमा हामीले हृदयदेखि धन्यवाद दिनुपर्छ। तर अब एउटा चाहिँ के देखेको छु भने यहाँ विशेषज्ञ डक्टरहरू बस्नलाई गाह्रो छ। यो किन त भन्दा उनीहरूको यहाँ आवासको व्यवस्था रहेनछ, उनीहरूलाई यहाँ बस्नलाई चाहिँ त्यो सुविधा हस्पिटलले दिन सकेको छैन। अब जस्तो यहाँ फिल्ड ट्रेनिङ सेन्टर छ, यहाँ वरपर 2-4 भवनहरू खाली छ, त्यो ठाउँमा त्यो विशेषज्ञ डक्टरहरूलाई आवासको व्यवस्था गर्न सक्यो भनेदेखि यो धेरै ठुलो उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ। र त्यसबाहेक पनि नगरपालिकाले अब आगामी वर्षमा चाहिँ यो चौतारा हस्पिटल प्रदेश अस्पताल पनि हो, यहाँ 50 छ, यसलाई 100 सञ्चालन गरेर नर्सिङ कलेज चाहिँ चलाउनुपर्छ भन्ने मलाई लाग्छ। किनभने अब स्वास्थ्य शिक्षा भन्ने कुरा आधारभूत कुराहरू भयो जनताका, अब यसमा चाहिँ समाजले हामीलाई यो निशुल्क होस् भन्ने चाहेकै हुन्छ। र त्यो कारणले गर्दाखेरि अब यो विषयमा मेयर साहबको ध्यान आकर्षण गराउन चाहन्छु म, यदि यो काम हुन सकेमा यो चाहिँ तपाईँहरूको पालाको ऐतिहासिक काम हुनेछ। अब म त्यसपछि शिक्षामा जान्छु। अब शिक्षा क्षेत्रको कुरा सबैभन्दा चाहिँ डामाडोल भएको चाहिँ यो शिक्षा क्षेत्रमा र यसमा धेरै ठुलो प्रयास पनि भएका छन्। पछिल्लोचोटि यो शिक्षक समायोजन गर्नेदेखि लिएर धेरै राम्रा राम्रा कामहरू भएका छन् र यो अहिले पछिल्लोचोटि जुन यो आठ कक्षाको विद्यार्थीहरू फेल भएका भन्ने सवालमा चाहिँ बढी आलोचना हुने गरेको छ। यसको विषयमा मेयर साहबले अघि नै पनि भन्नुभयो। अब यसमा चाहिँ म के कुरा देख्छु भने शिक्षकहरू व्यावसायिक छैनन्, विद्यार्थीहरू पनि व्यावसायिक छैनन्। व्यवसाय भन्नाले फेरि अब त्यसको उसमा भन्न खोजेको होइन, मैले प्रोफेसनलिजम भन्ने कुरा न शिक्षकमा छ, न अभिभावकमा छ, न चाहिँ विद्यार्थीमा छ। अब एउटा कक्षाको तयारी गरेर म यो पढाउँछु भनेर शिक्षक पनि जाँदैनन्। हेर्नुहोस् अब अहिले विद्यार्थीहरू सबै मोबाइलमै झुम्बिन्छन्, उनीहरूलाई गेम खेल्न पायो चाहिँ हुन्छ होइन, अनि अभिभावकलाई चाहिँ अब त्यो त्यसमा ध्यान छैन आफ्नो चाहिँ। अब अहिले पनि अभिभावक के सोच्छन् भने मैले स्कुलमा लगेर विद्यार्थीलाई राखिसकेपछि मेरो दायित्व सिद्धियो भन्ने सोच्छन्, त्यो गलत हो होइन। त्यो कारणले गर्दाखेरि मैले देखेको त शिक्षकलाई, अभिभावकलाई र विद्यार्थी तिरै तहलाई एउटा एउटा एवेरनेस प्रोग्राम चाहिँ राख्नुपर्छ नगरपालिकाले भन्ने लाग्छ मलाई, किनकि मैले धेरै ठाउँमा यो कुरा भोगेको छु, देखेको छु। अब यो काम पनि यहाँ होस् भन्ने चाहन्छु। र अब यो शिक्षाको बारेमा मलाई भन्नु केही पनि छैन, मैले नर्सिङ कलेजको कुरा पनि गरेँ। अब यो चाहिँ यता त्यो सञ्चालन हुन सक्यो भने यो चाहिँ हाम्रो नगरपालिकाको गौरवको रूपमा पनि रहन्छ। र अब चाहिँ म पर्यटनको विषयमा जान चाहन्छु। मैले अघि नै भने हाम्रो चौतारा भनेको एउटा प्रशासन एकाइ थियो, यो 70 सालसम्म यहाँ 56 अवस्थ्यो। यो मैले एउटा एनालाइसिस गरेर हेरेको थिएँ, 56 चाहिँ यो सरकारी र गैर सरकारी अफिसहरू थियो यहाँ। त्यो 56 अफिसमा काम गर्ने कर्मचारी नै लगभग 2500 जति थियो। अब त्यो 2500 कर्मचारीको बच्चाहरूले गर्दाखेरि पनि यहाँ 3-4 बोर्डिङ स्कुल पनि राम्रोसँग सञ्चालन भएका थिए। अब अहिले त त्यो छैन, हेर्नुहोस् अहिले औँलामा गर्न सकिने अफिसर छन्। अब सेना र पुलिसको त त्यति भर पनि हुँदैन, उनीहरू त्यति बसिराख्ने पनि होइन। अब उनीहरू पहिला विगतमा अलि लामो समयसम्म यहाँ बस्थे, त्यसो हुँदाखेरि चौतारामा अब कोठा पाइ नपाइ थियो, एकदम कोठा भाँडा पनि महँगो छ थियो त्यतिखेर। अब अहिले हेर्नुहोस् चौताराका घरहरू एकदम डङरङ खाली छन्। अब यो चाहिँ चौताराको कोठाहरू कसरी भर्ने समस्या चाहिँ यहाँनिर हो। अब यहाँ चाहिँ तपाईँ एनालाइसिस गरेर हेर्नुहोस्, बिहान उठेर हेर्नुहोस्, बजार शून्य हुन्छ, मान्छेहरू छैनन्। अब एउटा अध्ययन मैले अध्ययन गरेर हेरेको थिएँ, यहाँ 20 वर्षभन्दा मुनिका 45 वर्षभन्दा माथिका मात्र मान्छे छन्। अब यो 20 वर्षभन्दा मुनिका चाहिँ किन भयो भने उनीहरू विद्यार्थी भए, पढ्नलाई बसेका भए, अनि यो 40-45 वर्षभन्दा माथिका चाहिँ किन भयो भने उनीहरू रिटायर्ड भए, उनीहरू पेन्सन खाएर बसेका भए, र त्यसबाहेक अरू किसानहरू बस्छन् र सानातिना व्यापारीहरू बस्छन्। अब यो लामो ठुलो ग्याप यहाँ छ, त्यो ग्याप चाहिँ ठुलो चुनौती हो। यो ग्याप त्यो बिचको उमेरको मान्छे कहाँ गयो त, त्यो खोजीको विषय हो। अब यो कहाँ गयो त भन्दा ती प्रायः सब वैदेशिक रोजगारीमा गएका छन्, र यो वैदेशिक रोजगारीमा जानु अथवा चाहिँ यो ठाउँ नै छोडेर जानु रोजगारीका लागि चाहिँ काठमाडौँमा जानु यो यहाँको बाध्यता हो। अब यसलाई कसरी समाधान गर्ने भन्ने कुरा त राज्यले नै सोध्ने कुरा हो। त्यसबाहेक पनि अब नगरपालिकाले गर्न सक्ने कामहरू चाहिँ के हो त भन्दा, नगरपालिकाले वार्षिक चाहिँ हाम्रो यो उसमा रातो किताबमा चाहिँ धेरै ट्रेनिङहरू उल्लेख गरेको हुन्छ, तपाईँहरूले पनि एनालाइसिस गरेर हेर्नुहोस्, त्यो 80-90% काम लाग्दैनन्, ती ट्रेनिङ लिएर कामै गर्दैनन्। त्यो भएको भएर जसले ट्रेनिङ लिन्छ उनीहरूलाई प्रतिबद्धता जाहेर गरेर म यो व्यवसाय गर्छु, म यो जुन सिप सिकेको छु त्यो अनुसार काम गर्छु भन्ने किसिमको चाहिँ प्रतिबद्धता भयो भनेदेखि चाहिँ त्यसले अलि अझ बढी इफेक्टिभ हुन्छ भन्ने मलाई लाग्छ। अब म विशेष चाहिँ पर्यटनसँग सम्बन्धित कुरा गर्न खोजेको छु। पर्यटनसँग सम्बन्धित कुरा गर्नुपर्दाखेरि यहाँ चौतारामा लगभग 100 वर्ष नआएका 5-7 सम्पदा स्थलहरू छन्। त्यो चाहिँ पर्यटनको सम्भावनाको प्रचुर सम्भावना बोकेको स्थलहरू हुन् र चाहिँ अब पहिला नेपाल र तिब्बतको बिचको व्यापारिक मार्ग अथवा भन्नुहोस् चाहिँ हुलाकी मार्ग जे भने पनि काठमाडौँसँग तिब्बतलाई जोड्ने एउटा सम्पर्क सूत्र बाटो भनेको यही चौतारा हुँदै नै थियो। अब उता काठमाडौँबाट भक्तपुरबाट नगरकोट हुँदै सिपाघाट झरेर वा साँखुबाट नाङ्लेभारे हुँदै तल बाहुनेपाटी झरेर मेलम्चीबाट नवलपुर हुँदै वा सिपाघाटबाट भोटसिपा हुँदै सिपा तिनधारा हुँदै आखिर उनीहरू आउने चौतारा नै थिए। चौतारामा उनीहरू एक रात बास बस्थे, त्यहाँबाट उनीहरू यहाँ यो कुबिन्डेबाट तल जलबिरे हुँदै याङ्लाकोट उग्लिन्थे, याङ्लाकोटबाट घुमथाङ हुँदै लिस्टीकोटमा चाहिँ उनीहरू पुग्थे र त्यहाँबाट चाहिँ खासाको मार्ग हुन्थ्यो। यो परम्परागत जुन बाटो छ यसलाई पैदल मार्गको रूपमा चाहिँ विकास गर्न सक्यो भने यसले एउटा राम्रो चाहिँ म्यासेज दिन्छ, किनभने यो त वास्तवमै परम्परागत बाटो थियो। अरुणीको हिँडेको बाटो पनि यही हो, भ्रिकुटी हिँडेको बाटो पनि यही हो। भ्रिकुटीको बिहा हुँदाखेरि नागेश्वरमा भोज खाएको एउटा कथै छ। त्यसबाहेक पनि अब पद्मसम्भव भन्नुहोस् वा सिंहसार्थ बाबु भन्नुहोस्, नेपालका चाहिँ प्रसिद्ध व्यक्तित्वहरू हिँडेको बाटो हो नि त यो। त्यस कारणले गर्दाखेरि पछाडि यो बाटो हुँदै पहिलाको चाहिँ पर्यटन मार्गलाई चाहिँ पुनर्जीवित गर्न सक्नुपर्छ भन्ने मलाई लाग्छ। यो चाहिँ जङ्गबार गएको बाटो पनि यही हो, त्यहाँ नेपाल तिब्बत युद्ध हुँदाखेरि यो धेरै कुराहरू छन्, यो कुरालाई चाहिँ एकचोटि पुनर्जागरण गर्नु पर्यो भन्ने मलाई लाग्छ। यो चाहिँ नगरपालिकाले यसको पहल लियोस् पोइन्ट। अर्को पोइन्ट भनेको जस्तो अघि नै मेयर साहबले पनि भन्नुभयो, जुगल हिमालको बाटो चाहिँ यहाँबाट सजिलो पर्छ उताबाट भन्दा पनि, एटलिस्ट जुगल हिमाल आरोहण गर्ने चाहिँ यात्रीहरू चौतारामा एक रात बसोस् होइन, त्यहाँबाट चाहिँ अब एक्सप्लोर जुगल भन्न सक्छौँ अथवा एक्सप्लोर चौतारा भन्न सक्छौँ अथवा एक्सप्लोर इन्द्रावती भन्न सक्छौँ, र यो तिनटै पालिकालाई जोडेर एउटा टुरिज्मको राम्रो सम्भावना हामी देखाउन सक्छौँ। किनभने अहिले त बाटो छोटो पनि छ, चौतारा र काठमाडौँ धेरै टाढाको बाटो होइन, अहिले यो बाटो हुँदै जुगल हिमाल जाने वा तलैबाट गयो भने जुगल हिमालबाट फर्केका चाहिँ आरोहण गरेर फर्केका चाहिँ यात्रीहरूलाई चौतारामा एक रात बास बसाएर इन्द्रावती गाउँपालिका हुँदै काठमाडौँ पुर्याउने एउटा चाहिँ पर्यटनको मार्ग खोल्न सक्छौँ। र अर्को तेस्रो विकल्प पर्यटनसँग सम्बन्धित के छ त भन्दा, चौतारालाई एउटा पुरै चौतारालाई नै एउटा होमस्टेको रूपमा विकास गर्नुपर्छ, पर्यटन जसरी धुलखेल भइरहेको छ। अब यो चाहिँ त्यसो गर्दाखेरि एउटा बाटो चाहिँ कहाँ छ त भन्दा यहाँबाट पाँच भरिको ट्र्याक खोलिदिनु पऱ्यो। यहाँबाट पाँच भरिको ट्र्याक खोलिदिएपछि के हुन्छ त भन्दा, कमसेकम हामी पनि पहिला सानो हुँदाखेरि यहाँ टुर्खेल भरि ट्रेन लगाएर चाहिँ टुरिस्टहरू बसेका देखेका छौँ, उनीहरू त्यतिखेर जाने भनेको जुगल हिमाल र पाँच पोखरी नै हो। अब यो सम्भावनाहरू छ, र किनभने अब चौतारा चाहिँ अब भौगोलिक रूपमा अब धेरै टाढाको ठाउँ पनि होइन, र अझ अलि यो कुना पसेको ठाउँ भएको भएर यसलाई विकास गर्न चाहिँ यो मोडेलमा लानुपर्छ भनेर सुझाव दिँदै मेरो दुई शब्द एउटा विश्वास। धन्यवाद।
हजुर, तपाईँ रेडियो नेपालबाट स्थलगत रेडियो बहस कार्यक्रम सुनिरहनु भएको छ। आजको बहस हामीले सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोक गढी नगरपालिकामा भएको बहस राख्यौँ, र यो बहसको बाँकी भाग भने अर्को हप्ता प्रसारण हुनेछ। अर्को हप्ता विपद व्यवस्थापन, त्यस्तै नगरको विकासमा सञ्चारकर्मीको दृष्टिकोण के छ, सशक्तिकरणका लागि के कस्ता प्रयास भएका छन् भनेर हामी बुझ्ने प्रयत्न गर्नेछौँ। कार्यक्रमको दोस्रो भागमा प्रमुख उपप्रमुखज्यूको प्रतिबद्धता पनि रहनेछ। यो आजको बहसमा भने तपाईँले नगरभित्रको पर्यटनका सम्भावना, त्यस्तै गरेर पूर्वाधार विकासका कुराहरूलाई विशेष सुन्नुभयो। यो बहसमा झैँ अर्को बहसमा पनि हामी यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा राख्छौँ। स्थलगत बहसको बाँकी भाग अर्को हप्ता सुन्न नबिर्सनुहोला भन्दै आजको यो बहसबाट सहकर्मी रिता तिमिल्सिना र म मनुका कुँवर बिदा हुन्छौँ। नमस्कार।